हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता हाम्रो नेपाल, राम्रो संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली जनजीवनका विविध चाडपर्व, व्रतोत्सव र नेपाली विविध जाति समुदायका जातीय परिचय, संस्कार र संस्कृति सम्बन्धी सामग्री समेट्ने गर्दछौ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम अनलाइन रेडियो नेपाल .gov.np का साथै रेडियो नेपाल मोबाइल एपमा पनि संसारभर सुन्न सकिन्छ। यदि तिमी आनन्द, आरोग्य, ऐश्वर्य प्राप्त गर्न चाहन्छौ भने विचारहरूलाई शुद्ध बनाउने अभ्यास गर। साना साना कुराहरूलाई पनि मन लगाएर गर, यही विशाल बन्ने ठूलो साधन हो। खप्तर स्वामीका यिनै भनाइहरूबाट आजको कार्यक्रम शुरू गर्यौं। नेपाल सभ्यता र संस्कृतिको सर्वप्राचीन राष्ट्र हो। हिमालय र त्यसको काखमा रहेको यो भूगोल अनेकौं पुराण प्रसिद्ध ऋषिमुनिहरूको साधनास्थल र अनेकौं साधक र सिद्धहरूको तपस्थलीका रूपमा रहेको छ। प्राचीन कालदेखि वर्तमानसम्म अनेकौं आस्थावान, आध्यात्मिक साधक, तीर्थयात्री, प्रकृति प्रेमी र अनुसन्धाताहरूका लागि नेपाली भूगोल र प्रकृतिका अनेक विशिष्टता, सांस्कृतिक मूर्त अमूर्त सम्पदा अमूल्य रहेका छन्। प्राचीन कालमा ऋषिमुनि तथा तपस्वीहरूले वन जंगलमा गई तपस्या र साधना गरेको कुरा पौराणिक प्रसंगहरू, कथाहरू र किम्वदन्तीका रूपमा प्रशस्त पढ्न सुन्न पाइन्छ। यसै युगमा पनि प्रकृतिको काखमा साधना गर्ने अनेक सन्त तपस्वीहरू पाउँछौ। पश्चिम नेपालको खप्तड लेकमा आधा शताब्दी तप योग र साधना गरी समाजलाई जीवन उपयोगी शिक्षा दिने सिद्ध पुरूषका रूपमा खप्तड बाबाको परिचय धार्मिक आध्यात्मिक क्षेत्रमा पाइन्छ। त्यसो त खप्तड बाबालाई सन्यासी, सन्त, तपस्वी, वैद्य, डाक्टर, चिन्तक, साधक, धार्मिक विज्ञानका स्रष्टा, सामाजिक धर्मका मार्गदर्शक, अलौकिक तर्कना शक्तिका कुशल तथा कुशाग्र प्रवक्ताका रूपमा समेत धेरै लेखक तथा आस्थावानहरूले लेखेको बोलेको पाइन्छ। खप्तड बाबालाई आध्यात्मिक, नैतिक, चारित्रिक र शैक्षिक प्रेरणाका स्रोतका रूपमा पनि लेखिएको पाइन्छ, जुन कुरा उहाँका दर्जनौ पुस्तकको लोकप्रियताबाट बुझ्न सकिन्छ। अझ कतिपयले लेखेको पाइन्छ, खप्तड स्वामी रोगीका निमित्त वैद्य, योगीका निमित्त ब्रह्मनिष्ठ, ग्वाला गोठालाका लागि साधारण बाबाजी, नेताका लागि राजनीतिज्ञ, ज्ञान आर्जन गर्न चाहनेका लागि निमित्त उपदेशक आदि थिए। 2053 वैशाखमा यो धराधाम छोड़ी ब्रह्मलीन भएका खप्तड स्वामी 116 वर्ष बाँचेका थिए भनिन्छ। आधुनिक चिकित्सा विज्ञानका प्रतिभा खप्तड स्वामीमा आयुर्वेदको समेत गहिरो अध्ययन भएकाले खप्तड क्षेत्रका रैथानेहरूलाई सेवा पुर्याएको साथै थुप्रै अलौकिक प्रकारका घटनाहरू पनि उहाँ समक्ष पुग्ने मानिसहरूले भन्ने गरेको जस्ता प्रसंगहरू धेरै लेखकहरूले लेखेको पाइन्छ। नेपालको प्रकृति संस्कृतिलाई र खप्तड क्षेत्रलाई संसारैभरि चिनाउने आम पाठकदेखि बौद्धिक पाठकहरूसम्मलाई आध्यात्मिक अध्ययनको खुराक दिने सिद्ध तपस्वीको जीवनका प्रसंग र दिनचर्याबारे थुप्रै जिज्ञासाहरू रहनु स्वाभाविक हुन आउँछ। खप्तड बाबा वा खप्तड स्वामीका नामले प्रसिद्ध ब्रह्मलीन स्वामी सच्चिदानन्द सरस्वतीको व्यक्तित्व, कृतित्वका केही प्रसंगमा एकजना महानुभाव आत्माराम पाण्डेसँगको कुराकानी प्रस्तुत गर्छौं आजको कार्यक्रममा। र कार्यक्रमको अन्तमा एउटा लोककथा पनि राख्नेछौ। नेपाल सरकारका पूर्व सचिव समेत रहनुभएका आत्माराम पाण्डे खप्तड आश्रम प्रकाशन समितिका सचिव तथा खप्तड स्वामी ज्ञान अधिष्ठानका सचिव हुनुहुन्छ। काठमाडौँ बुढानीलकण्ठ स्थित खप्तड आश्रममै उहाँसँग यो कुराकानी गरिएको हो। सुनौ खप्तड बाबाको जीवनका केही प्रसंगमा गरिएको कुराकानी। यहाँलाई स्वागत छ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा।
धन्यवाद।
खप्तड बाबा को हुनुहुन्छ, उहाँको परिचय सार संक्षेपमा कसरी राख्न सकिन्छ?
खप्तड बाबाको जन्म चाहिँ नि भारतको कश्मीरमा भएको हो र एउटा धेरै ठूलो आध्यात्मिक प्रणेता, साधक मात्रै होइन कि उहाँ एउटा धेरै ठूलो आध्यात्मिक दर्शनको प्रणेताको रूपमा चिनिनुहुन्छ। र स्वामी 1008 सच्चिदानन्द सरस्वती खप्तड बाबा भनेर हामी उहाँलाई भन्छौँ। र खप्तड लेकमा सुदूरपश्चिमको हिमाच्छादित पर्वत शैल खेचराद्री पर्वत भनिन्छ, जसलाई पौराणिक भाषामा त्यो खेसराद्री पर्वतमा 50 वर्ष साधना गरेर तपस्या गर्नुभएको भएर उहाँ खप्तड बाबाको नामले प्रख्यात हुनुहुन्छ र एउटा नेपाललाई चिनाउने एउटा ठूलो आध्यात्मिक युगीन व्यक्तित्वको रूपमा हामीले खप्तड बाबालाई लिन्छौं।
आधुनिक चिकित्सा विज्ञानको एउटा प्रतिभा हुँदाहुँदै दर्शनतर्फ अध्यात्मतर्फ उहाँ चाहिँ के कारणले प्रेरित हुनुभयो भन्ने पाइन्छ, उहाँको जीवनीमा त्यस्तो प्रसंगहरू के छन्?
खप्तड बाबाको विगतलाई खेलाउँदा खप्तड बाबा एउटा चिकित्सा व्यवसायमा हुनुहुन्थ्यो र उहाँको जन्म नै कश्मीरको एउटा प्रतिष्ठित ब्राह्मण परिवारमा नेहरू परिवारमा भएको भनिन्छ र उहाँ आफ्ना गुरु स्वामी ज्ञानानन्दज्यूबाट दीक्षित भएपछि उहाँले सन्यास ग्रहण गर्नुभयो र चिकित्सा पेसा व्यवसायको क्रममा यो आधुनिक चिकित्सा पद्धतिबाट मानिसलाई बचाउन सकिँदो रहेछ भन्ने कुरा चाहिँ उहाँले रियलाइज गरिसकेपछि यो अध्यात्म दर्शनको लागि आफ्नो एउटा साधना भूमिको रूपमा उहाँलाई आफ्ना गुरु स्वामी ज्ञानानन्दजीबाट दीक्षित हुनुभयो र उहाँको आदेश अनुसार र त्यो विक्रम सम्बत 1980 भनिन्छ, यो हाम्रो खप्तड स्वामी स्मारिकामा पनि उल्लेख छ, र उहाँ श्यामचेतन बाबा, खप्तड बाबा, श्यामचेतन बाबा लगायतका त्यसमा चाहिँ स्वामी गोविन्दानन्द भारतीको पनि कुरा गरिन्छ, तर त्यो गोविन्दानन्द अर्कै हुनुहुँदो रहेछ, शिवपुरी बाबा, त्योभन्दा धेरै पहिले नेपाल आउनुभएको रहेछ, लगायतका स्वामीहरू चाहिँ 6 चाहिँ नेपाल प्रवेश गर्नुभएको रहेछ र नेपाल परापूर्व कालदेखि नै एउटा साधना भूमिको रूपमा प्रख्यात कैलाश भूमि साधना भूमि त्यसैले उहाँ चाहिँ नेपाल प्रवेश गर्नुभयो र उहाँले खप्तडमा आउनु अगाडि इलामको फिक्कल, दोलखाको क्षेमावती, जुम्लाको चन्दननाथ जस्ता ठाउँहरूमा, रुकुमको डिग्रेकोट लगायतका ठाउँहरूमा चाहिँ साधना गर्नुभएको र अन्तिममा आएर 50 वर्षसम्म खप्तडमा चाहिँ उहाँले साधना गर्नुभएको भएर उहाँ खप्तड बाबाको नामले प्रख्यात हुनुहुन्छ।
हजुर, अब कश्मीरमा जन्मनुभएका, कलकत्ता पढ्नुभएका, काशीमा दर्शन अध्ययन अध्यापन गर्नुभएका उहाँ चाहिँ नेपाल भूमिमा त्यस बेलाको निर्जन खप्तडमा चाहिँ किन पुग्नुभएको?
उहाँ नेपालका विभिन्न ठाउँहरूमा उहाँ साधनाको क्रममा रहनुभएको कुरा मैले यहाँलाई बताइसकेँ र त्यो जाँदै गर्दाखेरि उहाँले डोटीको सिलगढी शैलेश्वरी मन्दिरमा पुग्नुभयो। तत्कालीन बझाङी राजा रामजङ बहादुर सिंहले स्वामीलाई खप्तडमा बस्नको लागि अनुरोध गर्नुभयो, एउटा सानो कुटी बनाइदिनुभयो। यो 2003-04 सालतिरको कुरा हो। त्यहाँका स्थानीय भक्तजनहरूको श्रद्धा आस्था र त्यो ठाउँको एउटा निरव एकान्तपन देखेर बाबाले त्यो ठाउँ रोज्नुभयो र त्यसले गर्दा त्यो प्रकृतिको अनुपम भण्डार, प्राकृतिक औषधि जडीबुटीहरूको भण्डार, प्राकृतिक दृश्यावलोकन सौन्दर्यताको भण्डार, पौराणिक महत्वले पनि त्यत्तिकै जाने एउटा विशिष्ट विशेषता बोकेको ठाउँ भएर बाबाले त्यो ठाउँ रोज्नु भएको भनेर भनिन्छ।
हजुर, खप्तडमा उहाँले गर्नुभएको साधनाको निचोड चाहिँ के हो?
सारांशमा भन्नुपर्दा बाबा त्यो यहाँले अहिले नै पनि भन्नुभयो, एउटा निर्जन खप्तड ठाउँमा उहाँ आउनुभयो, खप्तडको लेकमा आएर बस्नुभयो र त्यहाँका स्थानीय गोठालाहरू किसानहरूले उहाँलाई जाने दुध ल्याइदिने, फलफुल ल्याइदिने त्यो किसिमले सेवा गरे र त्यसपछि उहाँले त्यहाँको जडीबुटीहरूबाट स्थानीयहरूको औषधि मूलो गर्नुहुन्थ्यो, उपचार गर्नुहुन्थ्यो, स्थानीय जनतासँग उहाँको ज्यादै अगाध प्रेम थियो र तत्कालीन स्वर्गवासी सरकारहरू राजा महेन्द्र, राजा वीरेन्द्र सवारी हुँदा पनि उहाँले चाहिँ खास गरेर मलाई व्यक्तिगत रूपमा मेरो आश्रमको लागि भन्दा पनि यहाँको जनताको अभाव गरिबीको लागि चाहिँ सरकारबाट चाहिँ व्यवस्था हुनु पर्यो, यहाँको जनताको रोजगारीको लागि, यहाँको जनताको गरिबी हटाउनुको लागि भनेर चाहिँ स्वामीजीले वास्तवमा सरकारमा विन्ती गर्नुहुन्थ्यो र यसले गर्दा के भने त्यहाँ स्थानीय जनताले एउटा उहाँलाई वैद्यबाको रूपमा उहाँ चाहिँ प्रख्यात हुनुहुन्थ्यो र त्यति मात्रै नभएर अघि नै पनि एउटा प्रवचनमा पनि उल्लेख भयो त्यहाँका जीव जन्तु जनावर हिंस्रक बाघलाई पनि उहाँले औषधि गरिदिएका प्रसङ्गहरू आउँछन् र त्यसरी जाने त्यहाँ खप्तड बाबाकै प्रयासले गर्दा खप्तड जडीबुटी उद्यान केन्द्र धेरै खालका मेडिकल प्लान्टहरू भए भएर विभिन्न प्रजातिका चराचुरुङ्गीहरू जीव जन्तुहरू दुर्लभ चाहिँ त्यहाँ चाहिने औषधि मूलोहरू त्यो भएर त्यस त्यहाँ चाहिने एउटा चाहिने खप्तड जडीबुटी उद्यान कार्यालय भनेर जमानामै खप्तडलाई राष्ट्रिय निकुञ्ज पनि घोषणा गरियो र चाहिने त्यहाँ जडीबुटी उद्यान कार्यालय पनि स्थापना भयो र यो सबै खप्तड बाबाको प्रेरणाले त्यहाँको जनताको उन्नतिको लागि, त्यहाँको जनताको गरिबी हटाउनुको लागि, त्यहाँका जनताहरूलाई जाने उनीहरूलाई रोजगार दिलाउनुको लागि खप्तड बाबा सधैँ चिन्तित हुनुहुन्थ्यो र त्यसैले स्थानीय जनतासँग उहाँ यति घुलमिल हुनुभयो कि जसले गर्दाखेरि उनीहरू आफ्नो हरेक दुःख सुख पनि खप्तड बाबासँग बिसाउँथे र उनीहरूको हरेक दुःख सुखमा उनीहरूको हरेक रोग व्याधि पशु बिरामी भयो भने पनि खप्तड बाबाकोमा पुग्थे र यसरी जाने स्थानीय जनता र खप्तड बाबासँग अत्यन्तै निकट सम्बन्ध गाँसिएको कुरा चाहिँ हामी पाउँछौँ।
उहाँ स्वयं खप्तड बाबाको नाम
प्रख्यात हुनुभयो। हजुर
हजुर हजुर।
अब धार्मिक आध्यात्मिक क्षेत्रमा परमहंस उपाधिको अर्थ के हो? अब खप्तड़ बाबाको परिचय परमहंस सरस्वतीका रूपमा आउँछ, 1008 परमहंस सरस्वती। यो आध्यात्मिक क्षेत्रमा परमहंसको विशिष्टता के हुन्छ?
यो चाहिँ नि भारतको धर्मसभा र विशेष गरेर सन्त महन्तहरूको एउटा आफ्नो खालको मान्यता हुन्छ, त्यो आचार संहिता उहाँहरूको एउटा आफ्नो खालको प्यारामिटरबाट मात्रै परमहंस सरस्वती 1008 दर्जा दिइन्छ। र खास गरेर मैले सुनेको इलाहाबादको कुम्भ मेलामा पनि त्यो उद्घाटन गर्दाखेरि त्यहाँको उसमा चाहिँ नि खप्तड़ बाबाकोलाई चाहिँ त्यहाँ आमन्त्रण गरिएको थियो, त्यहाँ प्रधानमन्त्री नआउनु भएपछि। उहाँको त्यति उच्च स्थान छ भारतका ओरमा पनि, र त्यसैले त्यो त्यहाँको धर्मसभा सन्त समाजले र त्यहाँको चाहिँ अन्तर्राष्ट्रिय स्तरमै यो चाहिँ एउटा सन्त महन्तहरूको जुन एउटा संगठनले प्रदान गर्ने उपाधि हो, र त्यो किसिमको उपाधिको लागि बाबा योग्य हुनुभएको भएर र पछि उहाँको नाम चाहिँ 1008 स्वामी सच्चिदानन्द सरस्वती भनेर उहाँलाई विभूषित गरिएको भनिन्छ।
हजुर, नेपाली जिज्ञासु पाठक जनसमुदायले उहाँलाई एक महात्माका रूपमा चिन्छ, त्यसै गरी भारतीय र विश्वका अन्य अध्यात्मका जिज्ञासुहरूले चाहिँ खप्तड़ बाबालाई कसरी चिन्छन्, कसरी चिनिरहेका छन्?
सबभन्दा ठूलो कुरो एउटा के भने, खप्तड़ बाबाले त्यो खप्तड़ शैल श्रृङ्खलालाई नै चिनाउनु भयो, त्यसैले अब आज खप्तड़ बाबा भन्ने जुन खप्तड़को प्रसिद्धि छ राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा, सुदूरपश्चिमको स्वर्ग नै मानिन्छ खप्तड़लाई, होइन? एउटा चाहिँ पहिलो कुरा त खप्तड़ बाबाको सान्निध्यता, खप्तड़ बाबाको साधनारत क्षेत्र भएको भएर तपोभूमिको रूपमा खप्तड़ त्यसरी प्रसिद्ध छ। दोस्रो कुरा, असाध्यै प्रकृति प्रेमी हुनुहुन्थ्यो, त्यसले गर्दाखेरि जुन त्यहाँको जडीबुटीहरू, जीव जन्तुहरू, जनावरहरू त्यहाँ निकुञ्ज स्थापना हुन सक्यो, त्यहाँको धेरै खालका जडीबुटीहरूको चाहिँ नि भनौँ न सदुपयोगको लागि चाहिँ धेरै प्रयासहरू भए, र त्यो किसिमले पनि खप्तड़ बाबाको चाहिँ एउटा प्रसिद्धि चाहिँ जताततै छ। र तेस्रो सबभन्दा ठूलो कुरो के भने, खप्तड़ बाबाको जुन दर्शन हो आध्यात्मिक दर्शन, खप्तड़ बाबाबाट रचना गरिएका विचार विज्ञान, धर्म विज्ञान, म र मेरो कर्तव्य र धर्म विज्ञानको भाग 1, 2, 3, 4 र चौथो खण्डमा छ, योग विज्ञान छ, वेदान्त विज्ञान छ, त्यसपछि नारी धर्म, पुरुष धर्म अनि आत्मज्ञान लगायतका धेरै किताबहरू भनौँ न, त्यसलाई हामीले कतिपय किताबहरू यस प्रकाशन समितिबाट अङ्ग्रेजीमा पनि अनुवाद गरिएको छ, विचार विज्ञानलाई साइन्स अफ थट अनि चारवटा धर्म विज्ञानको सारांशमा द एसेन्स अफ धर्म भनेर चाहिँ हामीले चाहिँ त्यसलाई व्याख्या गरेका छौँ, र त्यस्तै योग विज्ञानको कुराहरूलाई पनि हाम्रो चाहिँ त्यही किसिमले चाहिँ व्याख्या गरिएको छ। र स्वामीजीको स्वास्थ्य विज्ञान र आरोग्य विज्ञान त्रिभुवन विश्वविद्यालयको आयुर्वेद विभागको पाठ्यक्रममा पनि समावेश गरिएको छ, र साथसाथमा अहिले काठमाडौँ विश्वविद्यालयबाट पनि यौगिक साइन्स एन्ड वेलबिङ भनेर ब्याचलर लेभलमा 4 वर्षे कोर्स खप्तड़ बाबाका कृतिहरूलाई समावेश गरिएको छ। र यसैले जाने के भने, खप्तड़ बाबा त यतिकै प्रख्यात हुनुहुन्छ, उहाँको दर्शनै भनौँ न एउटा अथाह रूपमा जाने अध्यात्म क्षेत्रको एउटा अभावलाई ठूलो हिसाबले उहाँले परिपूर्ण गर्नुभएको छ, नेसन इन्टरनेसनल्ली नै भनौँ न। र त्यसपछि के भने, उहाँको अर्को विशेषता पनि के भने, ज्ञान र विज्ञानको संयोजन हुनुपर्छ भन्ने उहाँको चाहिँ ठूलो मान्यता थियो, र नयाँ पिढीलाई पनि यदि हामीले ध्यानपट्टि आध्यात्मिक साधनापट्टि प्रेरित गर्यौँ भने उनीहरूको जीवन सुखमय हुन्छ, सात्विक विचारबाट नै सात्विक कर्म हुन्छ, सात्विक परिणाम निस्कन्छ भनेर बाबाले जहिले पनि अत्यन्त सरल भाषामा यी सबै किताबहरू लेख्नु भएको छ, हिन्दीमा, उर्दूमा, होइन, विभिन्न उसमा लेखेको किताबहरू अहिले नेपालीमा अनुवाद भएको छ, कोही अङ्ग्रेजीमा अनुवाद भएको छ, र अहिले धेरैतिर यसको डिमान्ड बढिरहेछ कि। र यसैले उहाँ एउटा आध्यात्मिक चिन्तक र आध्यात्मिक प्रेरक है, र आध्यात्म दर्शनको प्रणेता है, र एउटा प्रकृतिको र विशेष गरेर हाम्रो एउटा जाने जुन एउटा प्राकृतिक सम्पदा छ त्यसको पनि एउटा ज्यादै संरक्षकको रूपमा जाने खप्तड़ बाबाको ठूलो योगदान भएको भएर उहाँको जुन एउटा विशिष्टतालाई, योगदानलाई जाने हामीले एकदमै जाने उचाइमा राखेर हेर्न सक्छौँ।
हजुर, एउटा अर्को जिज्ञासा के पनि हुन्छ भने, अब खप्तड़ बाबाको दिनचर्या कस्तो थियो होला, उहाँको लवाई खवाई कस्तो थियो होला भन्ने पनि जिज्ञासा हुने गर्दछ। उहाँको सान्निध्यमा रहेर उहाँलाई जान्नेहरूको अनुसार चाहिँ उहाँको जीवनशैली कस्तो थियो?
धन्यवाद, असाध्यै पर्टिनेन्ट प्रश्न गर्नुभयो, र यो यसमा म आफै पनि एउटा सौभाग्यशाली छु कि खप्तड़ स्वामीलाई मैले 3-4 चोटि भेट्ने सौभाग्य पाएको छु। जुन बेलामा म एमएमा राष्ट्रिय विकास सेवाको विद्यार्थी थिएँ, 2034-35 सालमा डोटीको शैलेश्वरी मन्दिरमा पहिलोचोटि मैले उहाँको दर्शन गर्ने सौभाग्य पाएको थिएँ, र त्यसपछि काठमाडौँमा यहीँ बुढानीलकण्ठमा मुहान पोखरीमा पनि मैले 2 चोटिसम्म स्वामीजीलाई भेटेँ, र 1 चोटि पशुपतिनाथमा पनि भेट्ने मौका पाएँ। अत्यन्त सरल जीवनशैली थियो उहाँको, र उहाँ चाहिँ के भने, नुन नखाने, उहाँले फलफुल गर्ने, अब त्यसपछि जाने दुध दही मात्रै उहाँले सेवन गर्ने, उहाँ जुन भक्तको घरमा पनि पुग्ने र उहाँ जसको लागि पनि सुलभ हुने जसको लागि पनि खप्तड स्वामीकोमा पुग्नलाई उहाँको कुनै आडम्बर थिएन, उहाँको सरलता यस्तो थियो कि उहाँ गोठालाहरूसँग पनि सँगै बसेर कुरा गर्नुहुन्थ्यो, उहाँले डोटेली भाषामा पनि कुरा गर्नुहुन्थ्यो र उहाँले जहाँ पनि उहाँ चाहिँ उपलब्ध हुनुहुन्थ्यो र त्यसैले के भने उहाँले पहेँलो कुर्ता लगाउनुहुन्थ्यो र त्यसपछि जाने एकदम सरल रूपमा र कसँग बोल्दा पनि कुनै खालको आडम्बर त्यस्तो जाने दम्ब सन्त महन्तको जस्तो एकदम त्यस्तो जाने एउटा हुन्छ नि आडम्बर देखाउने त्यस्तो खालको केही थिएन, अत्यन्त सरल र उहाँ हरेक भाषाको ज्ञाता हुनुहुन्थ्यो र विद्यार्थीहरूलाई त्यही किसिमले प्रेरणा दिनुहुन्थ्यो र हामी 14 विद्यार्थीले भेटेका थियौँ पहिलोचोटि उहाँलाई भेट्दा 2034 फागुनमा डोटीको शैलेश्वरी मन्दिरमा है। हरेक विद्यार्थी त उसको क्षेत्रसित विज्ञानको विषयसँग विज्ञानसँग दर्शनको विद्यार्थीसँग दर्शनसँग जियोग्राफीको विद्यार्थीसँग भूगोलको विषयमा यसरी कुरा गर्नुहुन्थ्यो, त्यसले गर्दाखेरि उहाँको अत्यन्त सरल जीवनशैली उहाँको सरल सादा पोसाक र असाध्यै सादा चिन्तन उहाँको चाहिँ थियो।
उहाँ काठमाडौँमा कहिले आउनुभयो खप्तडपछि र काठमाडौँमा आएपछि चाहिँ उहाँले के गर्नुभयो?
सामान्यतया काठमाडौँ आउने जानी त भइरहेको थियो है, हाम्रो राजदरबारमा रयल क्याप्टेन हुनुहुन्थ्यो, रयल एयरलाइन्सको हाम्रो क्याप्टेन रविन्द्र प्रधानले बेला भन्नु गएर बाबालाई दर्शन गर्ने, सरकारहरूलाई राजा रानीलाई त्यहाँ पुर्याउने गर्नुहुन्थ्यो, बीचबीचमा आउने गर्नुहुन्थ्यो। तर 2047 पछि स्वामीजीको घुँडामा समस्या भएपछि र काठमाडौँमै एउटा यहीँ मुहान पोखरीमा क्याप्टेन रविन्द्र प्रधानले आफ्नै जग्गामा कुटी बनाइदिनु भयो र अहिले जुन जग्गामा हामी बसिरहेको छौँ उहाँले नै दिएको जग्गा हो, जहाँ समाधि स्थल छ, हाम्रो ध्यान केन्द्र छ र त्यसपछि जाने बाबा बीचबीचमा आउनुहुन्थ्यो र उपचारको क्रममा पनि आउनुहुन्थ्यो र कहिले कहिले आइसकेपछि धेरै जाडो भएको समयमा यहाँ केही महिना बसेर फेरि खप्तड नै फर्किनुहुन्थ्यो र अत्यन्तै खप्तडै फर्कन उहाँ जाने असाध्यै जाने लालायित हुनुहुन्थ्यो र धेरै काठमाडौँमा बस्नुभन्दा, किनभने उहाँलाई एकान्त निर्जन स्थान साधनाको लागि आफ्नो चाहिने चिन्तनको लागि आध्यात्मिक लेखनको लागि र उहाँलाई अत्यन्त प्रिय हुन्थ्यो र आफ्नो भक्तहरूलाई पनि आफ्नो किताबहरूको बारेमा पनि उहाँले बार बार कुनै किसिमको प्रचार प्रसार उहाँले चाहनुहुन्थेन। खप्तड आश्रम प्रकाशन समिति पनि उहाँ जीवित छँदै उहाँलाई चाहिने निवेदन गरेर होइन स्वामीजी हामीले केही न केही किताब प्रकाशन गर्ने एउटा संस्थागत भएन भने भोलि रहँदैन, आज हामी छौँ भोलि नरहला भनेर उहाँकै अनुमतिमा खप्तड आश्रम प्रकाशन समिति स्थापना भएको र यसैले गर्दाखेरि के छ भने काठमाडौँसँग आउने जाने क्रम त चलिरहन्थ्यो तर उहाँको अत्यन्त मन परेको र उहाँ अत्यन्त जाने उहाँको जाने एउटा अभिरुचि हुने सधैँ रहिरहन मन पराउने क्षेत्र जाने खप्तड नै थियो।
उहाँले बढी जसो लेखन चाहिँ कहाँ बसेर गर्नुभयो, खप्तडमा या काठमाडौँ?
उहाँले खप्तडमै बसेर गर्नुभयो, काठमाडौँमा बसेर उहाँको लेखनहरू प्राय भएको सुनिँदैन होइन, त्यो मलाई प्रत्यक्ष अनुभूति त भएको छैन तर पनि अब मेरो जानकारीमा आएअनुसार चाहिँ खप्तडमै बसेर उहाँले धेरै किताबहरू लेख्नुहुन्थ्यो र अझै उहाँले आरोग्य विज्ञान त उर्दू भाषामा लेख्नु भएको, विभिन्न भाषाका ज्ञाता हुनुहुन्थ्यो कि उहाँ चाहिँ इङ्ग्लिसमा पनि त्यत्तिकै, हिन्दीमा पनि त्यत्तिकै, नेपालीमा इभन डोटीको लोकल भाषाहरू पनि उहाँलाई राम्रोसँग फरेर बोल्न आउँथ्यो।
खप्तडमा 50 साधनामा बस्नुभयो भनिन्छ होइन, त्यो 50 अवधिमा लेखनको अवधि चाहिँ पछिल्लो कति वर्ष रह्यो होला?
अब त्यो त अब त्यति अनुमान गर्न सकिएन तर पनि सुरुदेखि नै खप्तड बाबाको, किनभने विचार विज्ञान सबभन्दा पहिले प्रकाशित भएको थियो त्यो पहिले हिन्दीमा नै थियो, मैले सुरुमा पाउँदा पनि त्यो किताब हिन्दीमा पढाए थिएँ, पछि मात्रै अनुवाद गरिएको नेपालीमा होइन, पछिल्ला चरणहरूमा पनि उहाँले त्यो हिन्दीमा लेखेको किताबलाई हाम्रो नेपाल एकाडेमीको सहयोगमा प्राध्यापक चुडानाथ भट्टराई निर्मल भट्टराई समेतको सहयोगमा अनुवाद गरेर त्यो धर्म विज्ञानका 4 खण्डहरू प्रकाशित भएको हो। आरोग्य विज्ञान उर्दूमा थियो र हामीले यहाँ विद्वानहरूलाई सम्पर्क गरेर उर्दू भाषाको ज्ञातालाई सम्पर्क गरेर हामीले जाने त्यसलाई उ गरेका थियौँ। त्यसैले यो के छ भने खास गरेर यो जुन खप्तड बाबाको लेखन आध्यात्मिक चिन्तन उहरूमा त्यो खप्तड नै उहाँको केन्द्रबिन्दु हो, खप्तडमै रहेर उहाँका यी सबै उपलब्धिहरू उहाँका प्रोडक्टहरू भनौँ न सबै चाहिँ खप्तडबाटै निश्चित भएका हुन्।
हजुर, आध्यात्मिक वाङ्मयमा आध्यात्मिक कृति लेखनको प्रवृत्तिमा खप्तड बाबाको लेखनीको विशिष्टताहरू चाहिँ के पाउन सकिन्छ? किनभने बजारमा त धार्मिक आध्यात्मिक र दर्शनका पुस्तकहरू थुप्रै छन्, खप्तड बाबाको लेखनीको विशिष्टता चाहिँ के हो भन्न सकिन्छ?
एउटा सबभन्दा ठुलो विशेषता उहाँको के भने यो ज्ञान र विज्ञानको संयोजन एउटा चाहिँ उहाँको उहाँमा चाहिँ एउटा ज्ञान र विज्ञानलाई संयोजन गर्नुपर्छ भन्ने मान्यता थियो। दोस्रो कुरा उहाँको व्यावहारिक दर्शन थियो, प्र्याक्टिकल फिलोसफी कसरी त्यसलाई अप्लाई गर्न सकिन्छ अहिलेको उसमा, अनि तेस्रो कुरा के थियो भने अत्यन्त सरल भाषामा लेखिएका कुराहरू छन्, अत्यन्त त्यो समीक्षात्मक शैलीमा र तुलनात्मक शैलीमा लेखिएका कुराहरू छन् र अर्को कुरा चाहिँ दृष्टान्तपरक छन् उहाँका चाहिँ हरेक कृतिहरूमा, हरेक कुराको दृष्टान्तहरू कथाहरू दिएर त्यसलाई बुझ्न सक्ने बनाइएको छ र अर्को कुरा के छ भने एकदम मौलिकता छ क्या त्यो उहाँको उहाँको, किनभने उहाँ जहाँ बसेर चिन्तन गर्नुभयो, जहाँ बसेर उहाँको साधना भयो, जहाँ बसेर उहाँको कठोर तपस्या भयो भनौँ, वास्तवमा त्यो एउटा स्वस्फूर्त रूपमा ती कृतिहरू जन्मिए कि. र त्यसले गर्दाखेरि के छ भने त्यो पढ्दाखेरि हामीले अर्कै एउटा आनन्दको बेग्लै स्वादको अनुभूति गर्छौँ. त्यसैले चाहिँ यी कृतिहरू अत्यन्त हाम्रो जसरी कालजयी भनिन्छ नि त्यो खालका कृतिहरूका रूपमा रहेका छन्.
खतर बाबाका अप्रकाशित कृतिहरू पनि थुप्रै छन् भनिन्छ, ती चाहिँ के कस्ता विषयमा छन् र तिनका बारेमा चाहिँ के विचार हुँदैछ? यहाँ प्रकाशन समितिको सचिव पनि हुनुहुन्छ.
अब यो विषयमा के छ भने अब केही अप्रकाशित कृतिहरू छन् भन्ने हामीलाई पनि सुन्नमा आएको छ. बाबाको संरक्षणमा रहेको एउटा बाकसभित्र उहाँका केही हस्तलिखित किताबहरू केही कृतिहरू छन् भन्ने चाहिँ सुनिएको छ र हामी त्यो अहिले खोजी गर्दैछौँ. र साथसाथमा चाहिँ केही उहाँका अत्यन्तै निकट रहेका भक्तहरूसँग पनि हाम्रो चाहिँ त्यस विषयमा सम्पर्क भइरहेछ. त्यस्तो धेरै कृति छन् भन्ने कुरा त ऊ छैन, तर केही अप्रकाशित उहाँकै हस्ताक्षरका चाहिँ उहाँहरू छन् भन्ने चाहिँ सुनिएको छ र त्यसमा हामी चाहिँ गृह कार्य गर्दैछौँ हामी त्यो पत्ता लगाउने.
हजुर, तिनको विषयवस्तु चाहिँ के रहेछ?
विषयवस्तु त अब त्यो अहिले हाम्रो हातमा नपरिसकेका भएर विषयवस्तुको बारेमा जानकारी भएन, तर तिन पक्कै अध्यात्मसँगै सम्बन्धित छन् भन्ने चाहिँ हामीलाई लाग्छ.
अब अन्तमा समग्र नेपाली संस्कृतिमा, नेपाली धार्मिक सांस्कृतिक परम्परामा खप्तड बाबाको योगदानलाई चाहिँ कसरी बुझ्न सकिन्छ र उहाँबाट समाजलाई पुगेको प्रेरणा के हो?
सबभन्दा ठूलो कुरो त के भने अब उहाँले जुन ठाउँमा खप्तडमा बसेर तपस्या गर्नुभयो त्यो ठाउँलाई राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा चिनाउने काम नै खप्तड बाबाबाट भयो. दोस्रो कुरा, खप्तड बाबाले खप्तड क्षेत्र वरिपरिका जनताहरूको आर्थिक अवस्था, सामाजिक दुरावस्था र उनीहरूको पछौटेपनको बारेमा सधैँ पैरवी गरिरहनुभयो केन्द्र सरकारसँग, तत्कालीन भनौँ न राजनेता राजशासकहरूसँग, प्रधानमन्त्री जाँदाखेरि होस्, राजपरिवार जाँदाखेरि होस्, त्यसैले त्यो चाहिँ एउटा धेरै ठुलो कुरा हो. अब तेस्रो कुरा, बाबाका कृतिहरू यति अतुलनीय र चाहिँ यस्तो चाहिँ एउटा संग्रहणीय रूपमा रहेका छन् र त्यसले चाहिँ हाम्रो एउटा अध्यात्म दर्शनलाई नै एउटा नयाँ बाटो दिएको छ. त्यसले चाहिँ नयाँ पुस्तालाई पनि त्यसले चाहिँ आकर्षण गरेका छ. त्यसैले हामीले चाहिँ अहिले साइन्स अफ धर्म भयो, साइन्स अफ थट भयो अङ्ग्रेजीमा अनुवाद गरेर, साइन्स अफ योगा भयो, हामीले अहिले नयाँ पुस्तालाई, नयाँ पिँढीलाई, र फेरि अगेन हामी म र मेरो कर्तव्यलाई पनि अङ्ग्रेजीमा अनुवाद गर्नुपर्छ भनेर हामी लागिरहेछौँ है. र अब यही त सीमित स्रोत साधनमा कति कुरा गर्न सकिन्छ सकिँदैन, सबै कुरा चाहेर मात्रै हुँदैन, तैपनि बाबाको कृपाले यो कुरामा हामी सफल हुन्छौँ भन्ने लागिरहेछ. हामीलाई आशा छ अब यो वास्तवमा बाबाप्रतिको आस्था श्रद्धा दिनहुँ बढिरहेछ कि, र हामीले चाहिँ अब लाग्छ हामीले अझै यसलाई व्यवस्थित गर्ने, यसमा चाहिँ बाबाका हस्तलिखित कृतिहरूलाई, दस्तावेजहरूलाई माइक्रोफिल्म गर्ने, त्यसमा राष्ट्रिय अभिलेखालय सामेल कुरा भएको छ, र कहीँ कतै कृतिहरू छन् खोज्ने, त्यस्तै किसिमले एउटा म्युजियम स्थापना गर्ने पनि हाम्रा भावी योजनाहरू छन्, यसमा हामी लागिरहेछौँ. र वास्तवमा मलाई विश्वास छ बाबाको कृपाले हामी यी सबै कुराहरूमा हामी चाहिँ सफल हुन्छौँ.
हजुर, फेरि अन्तमा एउटा प्रसङ्ग थपे, नेपालीले मानि आएका जुन संस्कार, संस्कृति, परम्परा, धर्म, अध्यात्मका विषयवस्तु छन्, यसमा बाबाका कृतिहरूले चाहिँ कतिको उत्तरोत्तर जिज्ञासु बनाउनका लागि चाहिँ प्रेरित गरेको छ?
यो खप्तड बाबाका कृतिहरूले हाम्रो एउटा विद्यमान सामाजिक सांस्कृतिक परम्पराको संरक्षणको लागि, जगेर्नाको लागि धेरै ठूलो उत्प्रेरणा प्रदान गरेका छन् र ठाउँ ठाउँमा उहाँले चाहिँ हाम्रो समाज, हाम्रो संस्कृति, हाम्रो परम्परा एउटा ठूलो सम्पत्ति हो, यो ठूलो वैभव हो र हाम्रो प्रकृति एउटा सम्पदालाई बचाउनुको साथसाथै सांस्कृतिक सम्पदा, धार्मिक सम्पदालाई पनि बचाउनुपर्छ भनेर बार बार उहाँको चाहिँ कृतिहरूले उद्बोधन गरिरहेको हामीले पाउँछौँ. र बाबाका कृतिहरू यस्तो उचाइमा छन् कि जो एकपटक पढिसकेपछि उसको एउटा अन्तरात्मा नै एउटा एकदम पुलकित हुन्छ, एकदम निर्मल भएको अनुभव हुन्छ, अन्तस्करण नै पवित्र भएको अनुभव हुन्छ. र यसले गर्दाखेरि के भने नयाँ पुस्तालाई पनि एउटा कन्भिन्सिङ पोइन्टबाट जाने बाबाका कृतिहरूको चाहिँ एउटा लेखनी अगाडि बढेको छ. त्यसैले गर्दाखेरि के छ भने खप्तड बाबाको त्यो एउटा दार्शनिक पक्ष मात्रै छैन, व्यवहारिक पक्षलाई उहाँले धेरै भनौँ न एउटा जोड दिएर र त्यसलाई कसरी अनुसरण गर्ने, त्यसलाई कसरी चाहिँ एउटा लागू गर्ने होइन, त्यसलाई एउटा दैनिक जीवनमा कसरी चाहिँ त्यसलाई आत्मसात गर्ने भन्ने विकल्पहरू पनि बाबाले दिनुभएको छ हाम्रा कृतिहरूमा. त्यसले गर्दाखेरि यसले निश्चित रूपमा हाम्रो एउटा भावी पुस्तालाई हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रा सांस्कृतिक सम्पदा वैभवहरूलाई बचाउनलाई निश्चित रूपमा योगदान पुर्याउँछ.
हस् त, धेरै धेरै धन्यवाद छ, यति धेरै जानकारी दिनुभयो.
हस् धन्यवाद, रेडियो नेपाललाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु.
आध्यात्मिक क्षेत्रमा प्रसिद्ध खप्तड बाबाको जीवनका केही प्रसंग र समाजलाई, संस्कृतिलाई उहाँले गर्नुभएको योगदानका विषयमा खप्तड आश्रम प्रकाशन समितिका सचिव तथा खप्तड स्वामी ज्ञान अधिष्ठानका सचिव आत्माराम पाण्डेसँग गरिएको कुराकानी अहिले प्रस्तुत गर्यौं. हाम्रो संस्कृति,
हाम्रो परम्परा. सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र
लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र हाम्रा आस्था हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
अब आज कार्यक्रममा एउटा लोककथा राख्दैछौ। हाम्रा कैयौं धार्मिक सांस्कृतिक आस्था केन्द्र र प्राकृतिक सम्पदाका सम्बन्धमा कैयौं जनश्रुतिहरू किम्वदन्तीहरू रहेका छन्। कति त यी लोककथा र दन्ते कथाका रूपमा पाइन्छन्, कति जातीय कथाका रूपमा पनि समाजमा रहेका छन्। संखुवा सभाका मगर जातिमा प्रचलित एउटा लोककथा आज राख्दैछौ। कथा छ बुढा बराजुको कथा। मातृका तिमसेनाद्वारा संकलित सम्पादित पुस्तक अरूण उपत्यका लोककथाबाट यो कथा लिएका छौं। बहुसांस्कृतिक बहुजातीय हाम्रो समाजमा लोककथाहरू लोक साहित्यिक सम्पदाका रूपमा रहेका छन्। लौकिक अलौकिक आस्था विश्वासमा आधारित यी कथाहरू लोप समेत हुँदै गइरहेका छन्। हाम्रा लोककथाहरूलाई उपेक्षित विषयवस्तुका रूपमा राखी छाड्नुभन्दा तिनको सक्दो जगेर्ना गर्नु समाज र राष्ट्रको हितमा हुनेछ भन्ने भनाई संस्कृतिविदहरूको रहने गरेको छ। आउनुहोस् आज सुनौ कथा बुढा बराजुको कथा।
उहिले उहिले धरानदेखि धनकुटा आउने बाटोमा एउटा गढ़ी थियो, त्यसलाई सानगढ़ी भनिन्थ्यो। सानगढ़ी सानगढ़ी भन्दा भन्दै साँगुरी भनिने त्यो भन्ज्याङमा एउटा मगर बस्ती थियो। मगर गाउँमा सबैभन्दा पाका एकजना बुढा मानिस थिए, जसलाई सबैले बुढा बराजु भन्थे। त्यसै गाउँमा बुढा बराजुकी मामाकी छोरी पनि थिइन्, उनको नाम जम्मावती थियो। बुढा बराजुलाई सधैँभरि साँगुरी डाँडा वरिपरि बसिरहँदा दिक्क लागेछ। सधैँभरि एउटै ठाउँमा शिकार खेल्दा शिकार पनि पाइन छाड्यो। त्यस्तैमा मन पनि बहलाउने र शिकार पनि प्रशस्त पाइने ठानी बुढा बराजु साँगुरी भन्ज्याङबाट अरुण नदीमा झरे र गढतिरै गढतिर उत्तरतर्फ लागे। उनलाई पछ्याउँदै जमावती पनि अरुण गढतिरतिर लागिन्। बुढा बराजु र जमावतीले तीर धनुष ठोक्रा गुलेली मट्याङ्रा बोकेर शिकार खेल्दै हालको तर्पिनी घाट अरुण सभा र हेवाको त्रिवेणीमा आइपुगे। त्यहाँबाट दुवैजना शिकार खेल्दै सभा उपत्यकातिर प्रवेश गरे। शिकार खेल्ने क्रममा सभालाई पछ्याउँदै आएका बुढा बराजु पाङठा खोला र सभा खोलाको दोभानमा आइपुगेपछि पाङठा खोलालाई पछ्याउन थाले। पछि त्यसै ठाउँमा प्रशस्त शिकार पाइने हुनाले उनी त्यही बसोबास गर्न थाले। उनले पहिलो पटक बास बसेको ठाउँ अहिले पनि खाँदबारीबाट धुपु जाने बाटोमा बराजु थानको रूपमा रहिआएकै छ। तल्लो पाङठा क्षेत्रबाट बुढा बराजु शिकार खेल्दै धुपु पुगे र धुपो देउरालीमा बसोबास गर्न थाले। उनको साथमा एकजना विश्वकर्मा पनि थिए। यिनै बुढा बराजुको नाम कालमान थापा थियो। कालमान थापाको काम सबै जातिका मानिसहरूलाई मिलाउनु र मिलाउँदा नुनपानी फिटेर खुवाउने चलन थियो। यसरी एउटै भाँडामा फिटेको नुनपानी खानेहरू जतिलाई नुनिया भाइ भनिन्थ्यो। नुनिया भाइहरू आपसमा झगडा गर्नु निषेध थियो, त्यसैले गाउँमा शान्ति र सहयोगको भावना थियो। धुपमा पुगेपछि बुढा बराजुले मगर युवतीसँग विवाह गरे, जसलाई बुढी बजु पनि भन्ने गरिन्छ। बुढी बराजु लामो लामो दूरीमा पनि तीर धनुषले शिकार मार्न सक्थे। बुढा बराजु शिकार खेल्नमै व्यस्त हुन्थे। त्यस्तैमा एक दिन बुढा बराजु शिकार खेल्दै धुपसेरा पुगे। धुपसेरामा उनले एउटा बनेललाई देखे र बाण हाने। बनेल ढल्यो। उनी आफूले मारेको शिकार उठाउन गए, तर त्यो बनेल मरेको रहेनछ। बनेलले उठेर सिकारी बुढा बराजुलाई नै हमला गर्यो। बनेलको हमलाबाट घाइते भएका बुढा बराजुले अन्तत गत्वा धुपसेराको पुच्छारमा एउटा चौतारोमा पुगेर देहत्याग गरे। त्यसको केही समयपछि बुढा बराजुसँगै धुपु पुगेका एकजना विश्वकर्माको पनि धुपु साँधमा मृत्यु भयो। दुवैजना मरेपछि बुढा बराजुलाई सम्मान गर्दै उनको नाममा थान थपना गरियो। उनको पूजाका लागि मगर पुजारीहरूको व्यवस्था गरियो। हरेक वर्ष उधौली र उभौलीमा बुढा बराजुको पूजा गरिन्छ र न्वागी खाने बेला पनि उनको भाग छुट्याइन्छ। उनका साथी विश्वकर्मा मरेपछि उनलाई पनि सम्मान स्वरूप देउताको रूपमा पूजिन्छ। देउतालाई धोपुसेराका खेतमा दाई गर्दा खलै पिछे एउटा एउटा भालेले पूजा गर्नुपर्छ भनिन्छ। यसरी विश्वकर्मा देउताको रूपमा अहिले पनि पूज्य छन्। बुढा बराजुसँगै प्रतिष्ठित भनेका विश्वकर्मा र बुढा बराजु त्यस दिनदेखि नै शक्तिशाली देवता भएरे भनेर संखुवा सभाका मगर जातिमा प्रचलित लोककथा पाइन्छ।
आजको कार्यक्रममा हामीले खप्तड बाबाको जीवनका केही प्रसंगमा गरिएको कुराकानी र लोककथा प्रस्तुत गर्यौं। आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुङ्ग्याउँदै मनुका कुमार र हेमन्त उप्रेती बिदा हुन्छौ। नमस्कार।